नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रेया नेपाल र रत्नावली शर्मा। आज 2078 साल चैत महिनाको 16 गते बुधबार चैत्र कृष्ण पक्ष त्रयोदशी तिथि, तदनुसार 30 मार्च 2022 नेपाल सम्बत 1142।
प्रमुख सत्तारूढ़ दल नेपाली कांग्रेसले 30 वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने निर्णय गरेको छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ छापेका छन्। राजधानी दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। निर्णय कार्यान्वयन गर्न भने केन्द्रदेखि प्रदेश र जिल्लासम्म संयन्त्र बनाइने कांग्रेसको निर्णय छ। गत शुक्रबारबाट जारी केन्द्रीय समिति बैठक स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने निर्णय गर्दै मंगलबार सकिएको हो। कांग्रेसभित्र स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा पक्ष विपक्षमा बहस हुँदै आएको थियो, तर केन्द्रीय समिति बैठक मार्फत भने कांग्रेसले सर्वसम्मत रूपमा नै तालमेलको निर्णय गरेको छ। जारी बैठकमा तालमेलबारे निर्णय गर्न कठिन भएपछि मंगलबार बसेको केन्द्रीय समिति बैठक अघि शीर्ष तहमा छलफल भएको थियो। कांग्रेस नेता रामचन्द्र पौडेलले सर्वसम्मत रूपमा स्थानीय तहको निर्वाचनमा सत्तारूढ़ दलहरू तालमेल गर्ने निर्णय भएको जानकारी दिनुभयो। बैठकले सर्वसम्मत रूपमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने निर्णय गरेको छ। अब गठबन्धनबाट भित्रबाट पनि सर्वसम्मत रूपमा तालमेलको निर्णय हुन्छ, नेता पौडेलले भन्नुभयो। कांग्रेस प्रवक्ता डाक्टर प्रकाश शरण महतले केन्द्रीय समिति बैठक र शीर्ष नेताहरूको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने विषयमा सर्वसम्मत रूपमा निर्णय गरेको जानकारी दिनुभयो। स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहेका दलहरूबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय भएको छ। निर्णय कार्यान्वयनका लागि केन्द्र, प्रदेश र जिल्ला तहमा संयन्त्र बन्छ, प्रवक्ता महतले भन्नुभयो। उहाँले विधानमा भएको व्यवस्था अनुसार नै तहगत रूपमा उम्मेद्वार छनौट हुने बताउनुभयो। कांग्रेस विधानमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेद्वार चयन गर्न चार तहमा संसदीय समिति गठन गर्ने व्यवस्था छ। जुन तहलाई जे अधिकार दिएको छ त्यही अनुसार उम्मेद्वार छनौटको प्रक्रिया अघि बढ्छ, महतले अगाडि भन्नुभयो। कांग्रेस विधानमा प्रदेश क्षेत्रीय समितिलाई ओडाको, जिल्ला तहलाई गाउँपालिकाको, सात प्रदेश समितिलाई उपमहानगर र नगरपालिकाको, केन्द्रलाई महानगरपालिकाको उम्मेद्वारबारे निर्णय गर्ने अधिकार छ। बैठकले गत 30 फागुनमा सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गरेका निर्णयहरूलाई अनुमोदन समेत गरेको छ। यसै गरी कांग्रेस विधान 2017 संशोधन सहितको धारा 4 बमोजिम देशव्यापी सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि बैठकले गरेको छ। कांग्रेसको निर्णय, स्थानीय तहमा आवश्यकता अनुसार तालमेल, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। यसै प्रसंगलाई नयाँ पत्रिका दैनिकले चुनावी अंकगणित बदलले कांग्रेसको रणनीतिक निर्णय शीर्षकमा खबर बनाएको छ। 2074 स्थानीय प्रदेश र संघीय चुनावमा दोस्रो शक्ति बनेको कांग्रेसले आसन्न तीनै तहको निर्वाचनमा पहिलो शक्ति बन्ने रणनीतिक निर्णय लिएको छ। 30 वैशाखमा एकै चरणमा हुन लागेको स्थानीय चुनावमा आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने कांग्रेसको निर्णयले तत्कालका लागि वाम गठबन्धनको सम्भावना टरेको छ। आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने कांग्रेसको निर्णयले वाम गठबन्धनको सम्भावना टरेको प्रसंगलाई नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
प्रधानमन्त्रीको भारत भ्रमण आशंका चिर्दै सम्बन्ध सुधार्ने अवसर, नागरिकले प्राथमिकताका साथ छापेको समाचारको शीर्षक हो यो। नागरिक लेख्छ, प्रधानमन्त्री शेरबहादुर देउवा यही बिहिबार 3 दिने भारत भ्रमणमा जान लाग्नु भएको छ। गत असारमा प्रधानमन्त्री नियुक्त हुनुभएपछि हुन लागेको यो उहाँको पहिलो भारत भ्रमण हो। नेपाल र भारत बीच सीमा विवादका कारण उत्पन्न असमझदारी, विशेष गरी पश्चिमी भूभाग काला पानी क्षेत्रमा भारतको दावी र ती भूभागलाई समेटेर नेपालले नक्सा सार्वजनिक गरेसँगै दुई देश बीचको असमझ अझ बढ़ेको थियो। विवाद बढ़दै जाँदा भारतीय सेना प्रमुखले नेपाल अरूकै इशारामा चलेको आरोप समेत लगाउन भ्याएका थिए। सीमा विवादका बारेमा छलफलका लागि नेपालका तर्फबाट पटक पटक गरिएका पहल र प्रयासलाई भारतीय पक्षले व्यवस्था गर्दै आएको अवस्थामा लामो अन्तरालपछि नेपालका तर्फबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो। यो भ्रमण भारतसँग बिग्रिएको सम्बन्ध सुधार गर्दै नेपाल र भारत बीच थातिरहेका विषयलाई अघि बढ़ाउने अवसर पनि भएको कूटनैतिक मामिलाका जानकारहरू बताउँछन्। छन्। प्रधानमन्त्री देउबाको भ्रमणमा पञ्चेश्वर परियोजनासँगै रक्सोल वीरगंज काठमाडौँ रेल लाइन विस्तार लगायतका कतिपय महत्वपूर्ण विषयमा छलफल हुन सक्ने जनाइएको छ भन्दै नागरिकले प्राथमिकताका साथ छापेको छ। यता नेपाल समाचार पत्रले प्रधानमन्त्रीको आसन्न भारत भ्रमण परराष्ट्र मन्त्रालयमा समन्वयको अभाव शीर्षकमा मुख्य खबर छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण तीन दिन बाँकी रहँदासम्म भ्रमणको एजेण्डा र भ्रमण दलका सदस्यबारे परराष्ट्र मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भ्रमणको एजेण्डा र भ्रमण दलका सदस्यबारे छलफल जारी नै रहेकाले अहिले भन्न सक्ने अवस्था नरहेको बताउनुभयो। पत्रकार सम्मेलनमा उहाँले मन्त्रालयले सोमबार जारी गरेको भ्रमण कार्यक्रम तालिका भन्दा बढ़ी बताउनु भएन नेपाल समाचार पत्रले छापेको छ।
तीस वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका 2,50,000 बढ़ी सुरक्षाकर्मी परिचालन गरिने भएको छ। सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका लागि आवश्यक तयारी भइरहेको छ। स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी खटाइँदैछ। यसै गरी म्यादी प्रहरी पनि भर्ना गरेर खटाइँदैछ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार नेपाल प्रहरीबाट 62,000 बढ़ी प्रहरी खटाइँदैछ। यस्तै म्यादी प्रहरी 1,00,000 खट्नेछन्। सशस्त्र प्रहरीबाट 32,000, सेनाबाट 70,000 सुरक्षाकर्मी खटनपटनको तयारी भइरहेको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्रको टुंगो लगाएपछि सबै सुरक्षा अंगहरू आआफ्नो तयारीमा अघि बढ़ेका हुन्। आयोगले देशभर 10,756 मतदान स्थल र 21,955 मतदान केन्द्र कायम गरिएको जनाएको छ। सरकारले आयोगले तोकेका मतदान स्थललाई सुरक्षाका दृष्टिकोणबाट तीन तहमा विभाजित गर्दै सुरक्षाकर्मी परिचालनको योजना बनाएको हो। 2,50,000 बढ़ी सुरक्षाकर्मी परिचालन हुँदै 3,000 मतदान स्थल अति संवेदनशील, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। यता गोर्खापत्र दैनिकमा निर्वाचन आयोगले नागरिक एवं मतदाताले टोल फ्री नम्बरमा सम्पर्क गरेर निर्वाचन आचार संहिता उल्लंघनबारे गुनासो वा उजुरी गर्न सक्ने व्यवस्था मिलाइएको प्रसंगलाई अग्रपृष्ठमा छापेको छ। आगामी 2079 साल वैशाख 30 हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आयोगले शुरू गरेको कल सेन्टरमा उजुरी वा गुनासो गर्न सकिनेछ। निर्वाचन आचार संहिता 2078 गरेको व्यवस्था बमोजिम आयोगले कल सेन्टर शुरू गरेको हो। आचार संहिता पालना गर्नुपर्ने उम्मेद्वार वा आचार संहिता लागू हुने संस्था, निकाय वा व्यक्तिले उल्लंघन गरेको पाइए सूचना दिन सक्ने व्यवस्था गरेको छ। आयोगको निर्वाचन आचार संहिता भने अझै लागू भइसकेको छैन। निर्वाचन आयोगमा कल सेन्टरको व्यवस्था गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
मुलुकको कर्मचारी प्रशासन हाक्ने मुख्य कानूनका रूपमा रहेको संघीय निजामती सेवा ऐन अध्यादेश मार्फत ल्याउने गृह कार्य अघि बढ़ाइएको छ। मुलुकको प्रशासन हाक्ने र दीर्घकालीन महत्व राख्ने संघीय निजामती सेवा ऐन संसद छलेर अध्यादेश मार्फत ल्याइए प्रशासनमा नयाँ खाले प्रतिगमनको शुरू हुने प्रशासनविदले बताएका छन्। सरकारले अध्यादेश मार्फत ल्याउने तयारी गरेको कानूनी मसौदामा केन्द्रसँग प्रदेश र स्थानीय तहको सम्बन्ध टुटाउने व्यवस्था गरेको छ। निजामती कानून संसद छलेर अध्यादेश मार्फत राजधानी
तपाई यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब कार्यक्रममा एकैछिन विज्ञापन र सन्देश।
समयमै श्रम अडिट गरौं, जिम्मेवार प्रतिष्ठानको परिचय दिऊ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। काठमाण्डुमा विश्वकै सबैभन्दा बढ़ी प्रदूषण, यो कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। ओल्ड एयर क्वालिटीको रिपोर्ट अनुसार दुई दिन यता काठमाण्डु विश्वकै प्रदूषित शहरको पहिलो स्थानमा रहेको छ। अघिल्लो साता नेपाल विश्वको दशौं प्रदूषित मुलुकमा र राजधानी काठमाण्डु छैटौं प्रदूषित शहरमा परेको थियो। सोमबार काठमाण्डुको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक 154 थियो। मंगलबार साँझ 8 बजे त्यो बढ़ेर 159 पुग्यो। सामान्यत शून्यदेखि 50 सम्मको आईक्यू आईलाई सन्तोषजनक मानिन्छ, 150 भन्दा माथिकोलाई अस्वस्थ मानिन्छ। एक्यूआई 150 देखि 200 हुँदा संवेदनशील मानिसलाई असर गर्ने विज्ञहरू बताउँछन्। 201 देखि 300 एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम बढ़ाउँछ। 301 देखि 500 सम्मले आपतकालीन अवस्था जनाउँछ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको मापदण्ड अनुसार हावामा पीएम 2.5 को मात्रा प्रति घनमिटरमा 5 माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ, जबकि मंगलबार काठमाण्डुमा पीएम 2.5 को मात्रा 64.5 थियो। यो डब्ल्यूएचओले तोकेको मापदण्ड भन्दा 12.9 गुणाले बढ़ी हो। त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागकी प्राध्यापक रेजिना मास्केले मनसून अघिको सुखायाममा काठमाण्डुमा हरेक वर्ष अहिलेको जस्तै प्रदूषण देखिने बताउनुभयो। उपत्यकाको भूगोलका कारण हावा बग्न नसक्दा प्रदूषणका कणको मात्रा यहाँको वायुमण्डलबाट बाहिर निस्किन नपाउँदा वर्षेनी यस्तो समस्या दोहोरिने गरेको विज्ञहरूको भनाई छ। काठमाण्डुमा विश्वकै सबैभन्दा बढ़ी प्रदूषण कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ।
निर्माण व्यवसायहरूले प्रतिस्पर्धालाई सीमित गरी मिलेमतोमा सरकारी ठेक्का लिन खोजेको भन्दै सोमबार एकै दिन दुईवटा बोलपत्र रद्द गरिएका छन्। लुम्बिनी प्रादेशिक अस्पताल र नेपाल राष्ट्रिय पुस्तकालय भवन निर्माण गर्न निकालिएको बोलपत्रमा सरकारी कर्मचारी र व्यवसायीले मिलेमतो गरी राज्यलाई हानि नोक्सानी पुर्याउन खोजेको भन्दै बोलपत्र रद्द गरिएको हो। यी दुई ठेक्का करिब 6 अर्ब रूपियाँ लागतका थिए। सरकारी निर्माणलाई मितव्यय र पारदर्शी बनाउने भन्दै सरकारले निर्माण व्यवसायकै आग्रहमा पटक पटक सार्वजनिक खरिद नियमावली संशोधन गरेको छ, तर ठेक्कापट्टामा मिलेमथो गरी राज्यकोष दोहन गर्ने प्रवृत्ति अहिलेसम्म हटेको छैन भन्ने पछिल्ला उदाहरण यी दुई ठेक्का बनेका छन्। सीमित कम्पनीसँग मिलेर तिनीहरूको मात्र अनुभवलाई मिल्ने गरी बोलपत्र तयार गर्ने प्राविधिक कर्मचारी र त्यसलाई स्वीकृत गर्ने कार्यालय प्रमुख राज्यका सबैभन्दा ठूला खलपात्र हुन्। व्यावसायिक आचरण नभएका ठेकेदारसँग मिलेर राजस्व दोहनमा संलग्न हुने कर्मचारीलाई सजायको भागीदार बनाउनुपर्छ। सरकारी ठेक्कामा सधैँ चलखेल, नागरिकले मुख्य खबर छापेको छ।
विदेशबाट सोझै चोभार, यो अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा छापिएको खबरको शीर्षक हो। विदेशबाट आयातित सामानको भन्सार जाँच पास अघि सीमा नाकामै कोर्नु पर्थ्यो, त्यसपछि मात्रै काठमाण्डुसम्म ल्याइन्थ्यो। अब भने व्यवसायीलाई राहत मिल्ने भएको छ। उनीहरूले मालवाहक सवारीलाई सीधै काठमाण्डु ल्याएर चोबार सुक्खा बन्दरगाहबाट भन्सार जाँच पास गर्न पाउने भएका छन्। भन्सार विभागले एक साताभित्र उक्त बन्दरगाह उद्घाटनको तयारी गरेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत परिपत्र 2078 संशोधन गरी चोबारसम्मका लागि एलसी खोल्न बाटो खुलाइदिएको छ। व्यवसायले वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंक मार्फत अन्तर्राष्ट्रिय व्यापारका लागि चोबारको सुक्खा बन्दरगाह नाका हुने गरी प्रति पत्र जारी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। विदेशबाट सोझै चोबार अन्नपूर्ण पोस्टले छापेको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीयको पालो। फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। नेपाल र भारत बीचको प्राचीनकालदेखिको सम्बन्ध विश्वका अन्य मुलुक बीच पाइनु लगभग असम्भव प्राय छ। यस्तो अवस्थामा यो अनुपम सम्बन्धको संरक्षण एवं जगेर्ना गर्नु दुवै मुलुकको प्राथमिकता एवं दायित्व हो। दुई सार्वभौम सम्पन्न मुलुक बीच ठूला र सानाको सम्बन्ध हुँदैन, यहाँ मित्रता, सहयोग, विश्वास अनि सद्भावको अपेक्षा हुन्छ। प्रधानमन्त्री देउवाको आउँदो भारत भ्रमणबाट दुवै मुलुकको सम्बन्धले युग निर्देशन युग निर्देश गर्ने आयाम बन्न सक्ने अपेक्षा गर्न सकिन्छ भन्दै प्रधानमन्त्री देउबाको भारत भ्रमण शीर्षकमा गोर्खापत्रले सम्पादकीय उठाएको छ। दन्त बझाङको राजनीति शीर्षकमा नागरिक सम्पादकीयमा लेख्छ, हामी कहाँ केही समय भयो नेताका भाषण सुनेर बाल बालिकाको बोली बिग्रेला कि भन्ने डर लाग्न थालेको छ। बहालवाला मात्र होइन पूर्व प्रधानमन्त्रीहरूले समेत एक अर्कालाई आलोचना गर्ने उचित शब्द र उदाहरण चयन गर्न नसकेको पर्याप्त देख्न सकिन्छ। यो नागरिकको सम्पादकीय हो। यो आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा सुरक्षाको विषयलाई लिएर आजको नेपाल समाचार पत्रले सम्पादकीय उठाएको छ सुरक्षा चिन्ता शीर्षकमा। स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँचको विषयलाई कान्तिपुरले आफ्नो सम्पादकीयमा छापेको छ भने स्थानीय तहमा हुने भ्रष्टाचारको विषयलाई उजुरी नम्बर 2271 शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय उठाएको छ। यता आजको राजधानी दैनिकले निक्षेप कर्जा असन्तुलन घटाउ शीर्षकमा सम्पादकीय छापेको छ भने खतराको तहसम्म नपुगेको भए पनि काठमाडौँ मात्र नभएर नेपालभर नै विभिन्न तहबाट न्यूनीकरणका उपाय नगरे खतराको तह पार गर्ने निश्चित छ। वातावरण प्रदूषणप्रति बेलैमा सचेत हुन आवश्यक छ भन्दै कारोबारले सम्पादकीयमा उठाएको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंगहरू। खुल्यो सर्वसाधारणका लागि गद्दी बैठक, नेपाल समाचार पत्रले छापेको खबरको शीर्षक हो। राजधानीको बसन्तपुर स्थित गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला भएको छ। हनुमान ढोका दरबार हेरचार प्रमुख सन्दीप खनालका अनुसार गद्दी बैठक सर्वसाधारणका लागि खुल्ला भएसँगै नेपाली नागरिक मात्र नभई विश्वभरका पर्यटकले शाहकालका 13 पुस्ते राजाको इतिहास जान्ने अवसर पाउनेछन्। राणा प्रधानमन्त्री चन्द्र शमशेरको कार्यकालमा सन् 1908 निर्माण भएको विश्वकै चर्चित मध्ये एक गद्दी बैठकको हनुमान ढोका दरबार संग्रहालयका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर नेउपानेले हिजो उद्घाटन गर्नुभएको हो। डेढ़ महिना अघिदेखि नै खुला गर्ने तयारी भएको बैठक कक्ष कोविडका कारण रोकिएको थियो। 2072 वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्याएको गद्दी बैठकलाई अमेरिकी सरकारको संस्कृति संरक्षण सम्बन्धी राजदूत कोषबाट 7,00,000 रूपियाँ सहयोग प्राप्त भएको थियो। गद्दी बैठक पुननिर्माण 8 महिनामा सम्पन्न भएको छ। खुल्यो सर्वसाधारणका लागि गद्दी बैठक नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ।
पत्र पत्रिकामा प्रकाशित केही प्रसंगहरू अब सोचकरीमा। तिलौरा कोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा, मन्त्री परिषदको निर्णयलाई गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। सरकारले तिलौरा कोट कपिल वस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ। मन्त्री परिषदको सोमबार बसेको बैठकका निर्णय सार्वजनिक गर्दै मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभएको हो। बैठकले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटा रहित ड्यूटी फ्री कोटा फ्री सुविधा सम्बन्धी एलओई स्वीकृत गरेको छ। सरकारले चीन सरकारसँग भएको इम्प्लिमेन्टेशन एग्रीमेन्ट अफ चाइना एड अन आयल एण्ड ग्यास रिसोर्सेस सर्वे प्रोजेक्ट इन नेपाल सम्झौताको 2 वर्ष समयावधि थप गर्ने निर्णय गरेको गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ।
संघीय संसदको संसदीय सुनवाई समितिबाट प्रस्तावित न्यायाधीश तिल प्रसाद श्रेष्ठको नाम अनुमोदन भएको छ। समितिले सुनवाई पश्चात श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। मंगलबार बसेको सुनवाई समितिको बैठकमा प्रस्तावित न्यायाधीश श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। प्रस्तावित न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो। संसदीय समितिबाट न्यायाधीश श्रेष्ठको नाम अनुमोदन नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल विदेशीबाट काम फत्ते सरकारी निकाय उदासीन शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। चिनिया ठेकेदार कम्पनीले काम सकेर विमानस्थल हस्तान्तरण गरे पनि सरकारी तहबाट हुनुपर्ने रिठेपानी डाँडा कटान, ल्याण्डफिल साइट र भेलबाड़ी व्यवस्थापनको काम भएको छैन नागरिकले छापेको छ।
9 चुनढुङ्गा खानीको 125 अर्ब बिगो रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले 3 कर्मचारीलाई साधारण तारिखमा छाड्न आदेश दिएको छ। एक सरकारी वकिल र खानी तथा भूगर्भ विभागका 2 कर्मचारीलाई साधारण तारिखमा छाड्ने आदेश दिएको हो। चुनढुङ्गा खानीको भ्रष्टाचार कर्मचारी साधारण तारिखमा रिहा, 25.5 करोड़ बिगो तोकिएको मारूति सिमेन्टसँग 50,00,000 मात्रै धरोटी माग नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
अधिकृत रूपमा बिक्रीका लागि भारत पुर्याउने समूह सक्रिय रहेको खुलेको छ। प्रहरीले पर्साको पकाहा मैनपुर 5 पोखरियाबाट तस्करी आरोपमा 2 हात्तीसहित 3 जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पकाहा मैनपुर 5 का 35 वर्षीय अफरोज आलम चितवन को भरतपुर 18 का 60 वर्षीय बुद्धिराम महतो र 40 वर्षीय राजु कुमाल रहेका छन्। सौराहाका हात्ती नाका कटाएर बेचिँदै कान्तिपुरले छापेको छ।
यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै रत्नावली शर्मा र श्रेया नेपाल विदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।